यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। कोरोना भाइरस संक्रमणको विशेष परिस्थितिमा मानवीय मूल्य र जीवन रक्षालाई सरकारले पहिलो प्राथमिकतामा राखेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। नेपालले बेलैमा आवश्यक सतर्कता अप्नाएकाले महामारीले विशाल रूप लिन नसक्ने प्रधानमन्त्रीको विश्वास। नेपालमा कोरोना संक्रमित 2 जना उपचारपछि निको भई घर फिर्ता, प्रधानमन्त्री ओलीद्वारा संक्रमितलाई निको बनाएर घर फर्काउने चिकित्सकहरूको प्रशंसा। थप 1 जनामा कोरोना पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या 31 पुगेको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। राजधानी लगायतका विभिन्न शहरमा समस्या भएपछि पैदलै हिँडेर घर फर्किरहेका नागरिकलाई गाउँ पुग्ने प्रबन्ध मिलाउन सरकारसँग नेपाली कांग्रेसको आग्रह। जानाजान कोरोना भाइरस फैलाएको पुष्टि भए चीनले ठूलो मूल्य चुकाउनुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी र विश्वमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या 1,60,000 नाग्यो। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणबाट सुरक्षित हुन बेलैमा नेपालले लकडाउन, सामाजिक दूरी, अन्तर्राष्ट्रिय प्रवेश बिन्दु र सीमानाका बन्द तथा आवश्यक स्वास्थ्य सतर्कता अप्नाएकाले महामारीले विशाल रूप लिन नसक्ने विश्वास व्यक्त गर्नुभएको छ। सरकारी संचार माध्यमहरूलाई हिजो साँझ अन्तर्वार्ता दिनुहुँदै प्रधानमन्त्री ओलीले COVID-19 परीक्षणलाई 77 जिल्लामा विस्तार गरिएको, सबै ठाउँमा स्वास्थ्य सामग्री र जनशक्ति पुर्याइएको तथा संक्रमित र संक्रमण सम्भावितको खोजी आरडीटी र पीसीआर दुवै परीक्षणलाई तीव्रता दिएकाले नेपालमा रोगले भयावह रूप लिन सक्ने अवस्था आफूले नदेखेको स्पष्ट पार्नुभयो।
हामीले परीक्षणलाई तीव्रता दिएका छौँ। 77 जिल्लामा परीक्षणका साधन स्रोत, जनशक्ति, उपकरणहरू र सबै कुरा उपलब्ध गराएका छौँ, पुगेको छ अहिलेसम्ममा। र सबै ठाउँमा हामी खोजिकन बाहिरबाट आएका मानिसहरू वा तिनका सम्पर्कमा भएका मानिसहरू र संक्रमितहरूको सम्पर्कमा आउने सम्भावना भएका मानिसहरू उनीहरू सबैलाई हामीले परीक्षण गरिरहेका छौँ।
सरकारले मानवीय मूल्य र तिनको जीवन रक्षालाई पहिलो प्राथमिकता दिएको र त्यसमा राजनीति नगरिने प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो। अर्थतन्त्रको नाफाघाटा पनि त्यसमा नहेरिने स्पष्ट पार्नुहुँदै प्रधानमन्त्रीले नेपाली जनता, मानव र नागरिक बचाउनेतिर मात्र सरकारको ध्यान केन्द्रित रहेको बताउनुभयो। लकडाउन नभएका देशमा बर्बादी भएको र भएका ठाउँमा संक्रमण कम भएकाले विश्वस्तरमै लकडाउन लागू गरिएको बताउनुहुँदै प्रधानमन्त्री ओलीले संक्रमण नियन्त्रणका लागि प्रभावकारी मानिएको लकडाउनलाई अर्थतन्त्र, राजनैतिक विचार र राजनैतिक प्रणालीसँग जोडेर हेर्न नहुनेमा जोड़ दिनुभयो। कोरोना नियन्त्रणसँगै लकडाउन खुकुलो पारिने मात्र नभई अन्त्य गरिने स्पष्ट गर्नुहुँदै प्रधानमन्त्रीले कोरोना अन्त्य सुनिश्चित हुनका लागि कड़ाईका साथ लागिने दृढ़ता व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपालीहरूको अवस्थाबारे सरकार गम्भीर रहेको र उनीहरू जहाँ छन् त्यही राम्रो व्यवहार, स्वास्थ्य सेवा र सुरक्षाका लागि विभिन्न कूटनीतिक प्रयास र पहल भइरहेको बताउनुभयो। संक्रमण बढ़दो अवस्था भएका स्थानबाट नेपाली नागरिकलाई तत्काल स्वदेश फर्काउन नसकिने प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो।
जहाँ जहाँ नेपालीहरूको ठूलो संख्या छ त्यहाँ कुरा भएको छ र उहाँहरूले आफ्ना नागरिकभन्दा भिन्न ढंगले व्यवहार नगर्ने र त्यस अनुसार हाम्रा नागरिकहरूको हेरविचार गर्ने भन्ने कुरा उहाँहरूले गर्नुभएको छ। संक्रमण बढ्दो भएका स्थितिबाट हामी त्यस्तो नागरिकहरूलाई यता फर्काउन सक्दैनौँ। त्यसकारण हामीले यो फैलिन नदिने कुरासँग केन्द्रित गरेर सम्बन्धित गरेर अगाडि बढाएका छौँ।
प्रधानमन्त्री ओलीले अहिलेको अवस्थामा सरकारका निर्देशन पालना गरेर लकडाउनलाई सफल पार्न र कोरोना विरूद्धको अभियानमा सक्रियतापूर्वक सघाएकोमा आम सर्वसाधारणलाई धन्यवाद पनि दिनुभयो। प्रधानमन्त्री ओलीले नेपालका प्रति सद्भाव राख्ने र नेपाली नागरिकलाई आफ्नै नागरिक सरह व्यवहार गर्ने तथा व्यवहारको प्रतिबद्धता गर्ने अन्तर्राष्ट्रिय समुदायप्रति आभार पनि व्यक्त गर्नुभयो।
नेपाली जनताले जुन अत्यन्तै ठूलो समझदारी देखाउनु भएको छ, परिस्थितिलाई बुझ्नु भएको छ र सरकारसँग एकताबद्ध ढंगले काँधमा काँध मिलाएर सुदृढ समर्थन गरेर साथ सहयोग सरकारलाई गरेर COVID-19 विरूद्धको यो कोरोना भाइरस विरूद्धको लड़ाईमा हरेकले सिपाहीको भूमिका खेलेर अगाडि बढ्नु भएको छ, यसका निम्ति म सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद भन्न चाहन्छु। हामी पट्टि सद्भाव राख्ने, सहानुभूति राख्ने, सहयोगी भावना राख्ने र हाम्रा नागरिकहरूलाई आफ्नै नागरिक सरहको व्यवहार उपलब्ध गराउँछु भनेर आश्वस्त पार्ने, त्यसको प्रत्याभूत गर्ने विभिन्न राष्ट्रका सरकार प्रमुखहरू, राष्ट्र प्रमुखहरू उहाँहरूलाई पनि म हार्दिक धन्यवाद भन्न चाहन्छु। ती देशहरूप्रति कृतज्ञता जाहेर गर्न चाहन्छु।
काठमाडौँमा कोरोना संक्रमित एक महिला हिजो उपचारपछि निको भई घर फर्कनु भएको छ। चैत्र 10 गते कोरोना संक्रमण भेटिएपछि टेकुको शुक्रदास ट्रपिकल तथा सर्वारोग अस्पतालमा भर्ना गरी उपचार शुरू गरिएकोमा हिजो पूर्ण रूपमा निको भई उहाँ घर फर्कनु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो रिपोर्ट नेगेटिभ आएकाले उहाँलाई डिस्चार्ज गरिएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो। 27 दिनको उपचारपछि पूर्ण स्वस्थ भई काठमाडौँकी 19 वर्षीय युवती हिजो घर फर्कनु भएको हो। उहाँभन्दा अगाडि एकजना पूर्ण स्वास्थ्य लाभ गरी उपचार पश्चात घर फर्किसक्नु भएको छ। यसैबीच कोरोना संक्रमणको उपचारबाट निको भई घर फर्कनु भएकी ती युवतीले उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूलाई धन्यवाद दिनुभएको छ। आफू संक्रमणबाट निको भएको भन्दै उहाँले आफू समयमै आइसोलेशनमा बसेकाले कोरोना संक्रमण फैलन नपाएको बताउनुभयो। उहाँले आशंका भएमा आइसोलेशनमा बसिदिन अन्य सबैलाई आग्रह पनि गर्नुभयो।
मेरै केसबाट पनि थियो होइन, म पनि सेल्फ आइसोलेसन स्ट्रिक्टली बसेको भएर मेरो परिवार पनि नेगेटिभ आउनु हो बसेको थिएन भने मेरो परिवारबाट फैलिन्थ्यो, उहाँहरूबाट धेरै मान्छेहरूलाई पनि फैलिन सक्थ्यो। सेल्फ आइसोलेसन एकदमै इम्पोर्टेन्ट हो। यदि तपाईँहरू बाहिरबाट आउनुभएको हो भनेदेखि प्लिज टेस्टिङको सुविधा दिनुभएको छ, अहिले सरकारले टेस्टिङ पनि गरिदिनु होला।
चैत्र 4 गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौँ फर्कनु भएकी उहाँमा चैत्र 10 गते कोरोना संक्रमण पोजिटिभ देखिएको थियो। बागलुङमा कोरोना संक्रमित 65 वर्षीय महिला निको भई घर फर्कनु भएको छ। बागलुङ नगरपालिका 3 गैंडाकोटकी ती महिलामा हिजो गरिएको चौथो स्वाब परीक्षण नेगेटिभ देखिएपछि धौलागिरी अञ्चल अस्पतालले हिजै डिस्चार्ज गरेको छ। हिजोको परीक्षणमा संक्रमण नभएको पुष्टि भएपछि उहाँलाई डिस्चार्ज गरिएको अस्पतालका प्रमुख डाक्टर शैलेन्द्र पोखरेलले जानकारी दिनुभयो। अस्पतालबाट घर फर्कनु भएकी महिलाले आफूले सहज रूपमा कोरोनालाई जितेको र अस्पतालमा रहँदा डाक्टर र नर्सले राम्रो हेरचाह गरेको बताउनुभयो। चैत्र 4 गते बेल्जियमबाट कतारको दोहा ट्रान्जिट भएर नेपाल आउनुभएकी उहाँलाई चैत्र 20 गते कोरोना संक्रमण पुष्टि भएको थियो। यो सहित नेपालमा उपचारपछि निको भई घर फर्कने कोरोना संक्रमितको संख्या 3 पुगेको छ। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको उपचारमा खटिएका चिकित्सकहरूको प्रशंसा गर्नुभएको छ। कोरोनाबाट संक्रमित काठमाडौँकी युवती तथा बागलुङकी महिला निको भई घर फर्किएको सन्दर्भमा संलग्न चिकित्सक टोलीलाई प्रधानमन्त्रीले बधाई दिनुभएको हो। प्रधानमन्त्री ओलीले हिजो ट्वीट गर्नुहुँदै कोरोना भाइरसबाट पूर्ण रूपमा स्वस्थ भई घर फर्किएकाहरूको आरोग्यताको कामनासहित उपचारमा संलग्न चिकित्सक स्वास्थ्यकर्मी तथा सम्बद्ध सबैलाई बधाई तथा धन्यवाद ज्ञापन गर्नुभएको छ। नेपालमा थप एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। उदयपुरमा देखिएका 12 जनाकै समूहको व्यक्तिमा परीक्षणका क्रममा हिजो संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले जानकारी दिनुभयो। ती व्यक्ति 65 वर्षीय पुरूष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसअघि उदयपुरमा मस्जिदमा रहेका 12 जनामा कोरोना संक्रमण देखिएको थियो। त्यसै गरी खोटाङसँग सीमा जोड़िएको उदयपुरमा कोरोना संक्रमित फेला परेपछि नाकाहरूमा कड़ाई गरिएको छ। उदयपुर जिल्लासँगको सीधा आवत जावतका कारण खोटाङमा पनि कोरोना भाइरसको संक्रमण फैलने सम्भावना बढ़ेको भन्दै रसुवाटार, फोक्सिङटार, बुवाजोर घाट त्यसै गरी धापलाङ घाट लगायतका दर्जन बढ़ी नाकामा कड़ाई गरिएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका संयोजक शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो। गम्भीर किसिमका बिरामीका लागि औषधि उपचार बाहेक अन्य काममा हुने सीधा आवत जावतमा कड़ाई गरिएको प्रमुख जिल्ला अधिकारीले बताउनुभयो। उदयपुरमा भेटिएका कोरोना संक्रमित 12 जनालाई विराटनगर स्थित कोरोना विशेष अस्पतालमा पुर्याएर उपचार अघि बढ़ाइएको छ। एम्बुलेन्सबाट त्यहाँ पुर्याइएका उनीहरूलाई अस्पतालको आइसोलेशनमा राखेर चिकित्सकहरूले उपचार शुरू गरेको प्रदेश नम्बर 1 को सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख सुरेश मेहताले जानकारी दिनुभयो। सबैको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको उहाँले बताउनुभयो। उनीहरूसँगै मस्जिदमा बस्दै आएका शंकास्पद 4 जनालाई भने मोरङको टाँडी स्थित क्वारेन्टाइनमा पठाइएको छ। कोशी अस्पतालले हेर्ने गरी प्रदेश सरकारले नेशनल ट्रेडिङ पुरानो भवनलाई व्यवस्थित गरी कोरोना विशेष अस्पतालका रूपमा अगाडि बढ़ाएको छ। अस्पतालमा 85 आइसोलेशन बेडहरू रहेका छन्। चितवनमा 2 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै उनीहरूको सम्पर्कमा रहेकाहरूको ट्रेसिङ शुरू गरिएको छ। 63 वर्षीय महिला र उहाँका 27 वर्षीय छोरामा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूको कन्ट्याक्ट ट्रेसिङ शुरू गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। उनीहरू गएको चैत्र 3 गते कतार एयरवेज मार्फत बेलायत हुँदै नेपाल आएका र 2 दिन काठमाडौँ बसेर चितवन फर्किएका थिए। चितवनमा लकडाउनलाई थप कड़ाई गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका 77 जिल्लामा छिटो प्रविधिबाट कोरोना परीक्षण भइरहेको जनाएको छ। द्रुत परीक्षणका क्रममा केही जिल्लाबाट पोजिटिभ नतिजा आएकाले पुनः पीसीआर प्रविधिबाट नमूना परीक्षण भइरहेको मन्त्रालयले हिजो जानकारी दिएको छ। परीक्षणको दायरा बढ़ाउने क्रममा हालसम्म देशभर कुल 27,471 जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयमा हिजो आयोजित नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले 8,017 जनाको पीसीआर मेसिनबाट र छिटो विधिबाट 19,454 जनामा परीक्षण सम्पन्न भएको जानकारी दिनुभयो। प्रवक्ता डाक्टर देवकोटाले पछिल्लो 24 घण्टामा 602 जनाको पीसीआर र छिटो विधिबाट 2,899 जनाको परीक्षण भएको बताउनुभयो।
पीसीआर प्रविधिबाट गरिएका परीक्षणको हालसम्मको संख्या 8,017 पुगेको छ, जसमध्ये गत 24 घण्टामा 602 भएका छन्। त्यसै गरी आरडीटी ऱ्यापिड डायग्नोस्टिक टेस्टबाट गरिने परीक्षणको संख्या कुल 19,454 पुगेको छ, जसमा गत 24 घण्टामा 2,899 परीक्षण भएका छन्। यो ऱ्यापिड डायग्नोस्टिक किटको सबै जिल्लामा, नेपालका सबै 77 जिल्लामा यो परीक्षण शुरू भइसकेको छ र यसको संख्या 19,454 छ।
मन्त्रालयका अनुसार हाल देशभर 4,536 जना क्वारेन्टाइनमा रहेका छन् भने 117 जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ। मन्त्रालयले स्थापना गरेको मोबाइल एप्स र वेबसाइटमा आफ्ना लक्षणबारे जानकारी दिने मध्ये रेड जोनमा रहेका 254 जनाको ट्रेसिङ कार्य अहिले जारी छ। प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले लकडाउनका कारण घरमै बस्दा बालबालिका र किशोर किशोरीहरूमा मानसिक समस्या देख्न सक्ने भएकाले परिवारका सदस्यहरूका बीचमा सृजनात्मक र मनोरञ्जनात्मक गतिविधिमा ध्यान दिन पनि आग्रह गर्नुभयो।
लकडाउनले गर्दा बाल बालिका तथा किशोर किशोरीहरूले असहज अवस्था भोगिरहेको हुन सक्छ। केहीलाई मानसिक वा मनोसामाजिक समस्या पर्न सक्ने, सुत्न नसक्ने, डराउने आदि समस्याहरू आउन सक्छ। त्यसैले उहाँहरूको उपचारमा, उहाँहरूको हेरचाहमा विशेष ख्याल गर्नुपर्ने हुन्छ। उहाँहरूलाई सकेसम्म रमाइलो वातावरण सिर्जना गर्ने, घरभित्रै खेल्न सकिने खेलहरू खेल्ने, विभिन्न शारीरिक तथा बौद्धिक क्षमता वृद्धि गर्ने खालका क्रियाकलापहरूमा सहभागी गराउने, बालबालिकाहरूलाई टीभीमा धेरै डरलाग्दा कुराहरू हेर्न नदिने, त्यस्ता दृश्य चित्रहरू बारम्बार हेरेमा उहाँहरूमा नकारात्मक असर पर्न सक्छ। घर आएपछि विभिन्न क्रियाकलापहरूमा सहभागी गराउन सक्नुहुन्छ। यसरी आफ्ना बालबालिका र किशोर किशोरीलाई यो लकडाउनको समयमा घरभित्र रहँदाखेरि सहज वातावरण र अघि मैले भनेका कुराहरूमा ख्याल गरिदिनु हुन अनुरोध गर्न चाहन्छु।
जनकपुर धाममा सर्वसाधारणलाई त्रसित बनाउने गरी नोटमा थुक लगाएर ठाउँ ठाउँमा फाल्ने दुईजना महिलालाई प्रहरीले हिजो पक्राउ गरेको छ। ती दुई महिलाले जनकपुर धामका महावीर चोक एरियामा नेपाली 10 रूपियाँको नोटमा थुक लगाएर बाटो र पसलका छेउछाउमा राख्न थालेपछि उक्त क्षेत्रका सर्वसाधारण त्रसित भएका थिए। प्रहरीले सीसीटीभी मार्फत महिलाहरूको फोटो सार्वजनिक गर्नुका साथै हिजो जनकपुर धामको वडा नम्बर 7 जानकी नगरबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ। यसैबीच पक्राउ परेका महिलामा शीघ्र गतिको परीक्षण गर्दा कोरोना पोजिटिभ भेटिएको प्रदेश नम्बर 2 स्वास्थ्य निर्देशनालयका उपनिर्देशक विजय कुमार झाले जानकारी दिनुभयो। ती महिलाको स्वाब पीसीआर परीक्षणका लागि हिजै काठमाडौँ पठाइएको उपनिर्देशक झाले जानकारी दिनुभयो। सोही सन्दर्भमा हिजो साँझ जनकपुरमा बसेको उच्चस्तरीय बैठकले त्यस क्षेत्रलाई सील गरी सम्भावितहरूको खोजी र परीक्षण गर्ने निर्णय गरेको हाम्रा समाचारदाताले जनाएका छन्। नेपाली कांग्रेसले राजधानी लगायतका शहरमा खान बस्न संकट भएपछि पैदलै घर फर्किरहेका र अप्ठ्यारोमा परेका नागरिकलाई गाउँ पुग्ने प्रबन्ध अविलम्ब मिलाउन सरकारसँग आग्रह गरेको छ। कांग्रेस केन्द्रीय पदाधिकारीहरूको सभापति शेरबहादुर देउवा निवास बुढा नीलकण्ठमा हिजो बसेको बैठकले नागरिकलाई बीच बाटोमा पानी र खानाको व्यवस्था गरिरहेका स्थानीय तहहरू र आफ्ना कार्यकर्ताहरूको सराहना पनि गरेको छ। बैठकले प्रतिकूल स्थितिमा निश्चित अवधिको ब्याज मिनादेखि ब्याज घटाउनेसम्मको निर्णयमा पुग्न सरकार र सम्बन्धित तह समक्ष माग समेत गरेको छ। बैठकले राहत वितरण कार्य न्यायोचित, पारदर्शी र व्यवस्थित बनाउन आग्रह गर्दै स्थानीय तहमा सर्वदलीय अनुगमनको व्यवस्था गर्न माग गरेको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो।
पहिलो कुरा त अहिले चाहिँ नि यो घर जान भनेर पैदल राजमार्गमा हिँडेका जतासुकै चाहिँ अलपत्र परेका नागरिकहरूको बारेमा सरकार गम्भीर भएन, होइन, तिनको उपयुक्त व्यवस्था हुन सकेन, त्यसको लागि नेपाली काङ्ग्रेसले तिनीहरूलाई आफ्नो घर जान बाटोभरि चाहिँ दुःख पाएकाको हेरचाह हुनु पर्यो भनेर सरकारलाई पनि भनेको छ र झन् स्थानीय तहका आफ्ना कार्यकर्तालाई पनि चाहिँ नि त्यस्ता अलपत्र परेका मानिसहरूको हेरचाह गर्न सकेको सहयोग गर्न भनेर भनेको छ। अर्को चाहिँ नि त्यो सरकारले राहत वितरण पनि सरकारका सत्ता पक्षबाट निर्वाचित स्थानीय प्रतिनिधिहरू तिनीहरूले चाहिँ त ठाउँ ठाउँमा जतासुकै पक्षपात गरेको, आफ्नो पार्टी र अर्को हेरेर वितरणमा पक्षपात गरेको कुरा चाहिँ आएको छ र यसलाई चाहिँ नियन्त्रण गर्न जरुरी छ। पक्षपात रोक्नको लागि र पारदर्शी ढंगले राहत वितरण गराउनको लागि सबै तहहरूमा सर्वदलीय संयन्त्रले त्यसको चेक गर्नुपर्छ, नियन्त्रण गर्नुपर्छ भन्ने एउटा प्रस्ताव राखेको छ। त्यस्तै गरेर चाहिँ अहिले चाहिँ जति बाहिर बसेका छन् तिनीहरू नेपालीहरूलाई पनि त्यहाँ अब बस्न नसकिने अवस्थामा छन्, अलपत्र छन् विदेशमा पनि, उनीहरूको लागि पनि राज्यले हेर्नुपर्छ र उनीहरूलाई व्यवस्था गर्नुपर्छ भनेर पार्टीले चाहिँ निर्णय गरेको छ। र अहिलेको सरकारले स्वास्थ्य सामग्रीहरूको चाहिँ जो खरिद गर्दा पनि जुन किसिमको अनियमितता भएको खबर आएको छ त्यसको भर्सना गरेको छ र क्वालिटीको स्वास्थ्य सामग्रीहरू पारदर्शी ढंगले ल्याउनको लागि सरकारलाई आग्रह गरेको छ र अत्यन्त विवेकपूर्ण ढंगले लकडाउनको प्रयोग गर्न पनि भनेको छ र यसलाई कतिपय कृषिका कामहरू कतिपय सानो व्यवसायहरूलाई नरोक्ने गरी व्यवहारिकतालाई पनि ध्यानमा राखेर लकडाउनको उपयोग गर्नको लागि पनि आग्रह गरेको छ।
उहाँ हुनुहुन्थ्यो कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल। कांग्रेस बैठकले घुम्ती परीक्षण शिविर मार्फत परीक्षणको दायरा र गति बढ़ाउन सरकारसँग माग गरेको छ। बैठकले स्वास्थ्य कर्मी र सुरक्षा कर्मी बीच कहीँ कतै असमझदारी उत्पन्न हुन नदिन परिपक्व समन्वयका लागि सरकारको ध्यान आकर्षण पनि गराएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ केही बेर विज्ञापन।
क्यों भाई मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइलेटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाई?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले लकडाउनका कारण बेखर्ची भएर काठमाडौँबाट हिँड्दै घर जाने क्रममा अलपत्र परेका सबै यात्रुको प्रदेश सरकारले मानवीय ढंगमा व्यवस्थापन गर्ने बताउनु भएको छ। पैदलै हिँडेका मकवानपुर पुगेका विभिन्न जिल्लाका सर्वसाधारणहरूसँग हिजो भेट गर्नुभई मुख्यमन्त्रीले सम्बन्धित नागरिकको स्वास्थ्य र सुरक्षासँग सम्बन्धित रहेर स्थानीय तहहरूसँग समन्वय गरी उनीहरूलाई घर पठाउने व्यवस्था मिलाइने जानकारी दिनुभयो। उहाँले घर फर्किएर कृषि उत्पादनमा लाग्न पनि सबैलाई सल्लाह दिनुभयो। दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्दै आएका सर्वसाधारण लकडाउनका कारण काम गर्न नपाएपछि अहिले हरियो तरकारी बेचेर आफ्नो दैनिकी गुजार्न थालेका छन्। दैनिक श्रम गरी गुजारा टार्दै आएका मोरङका मजदूर अहिले तरकारी बिक्री गरेर छाक टार्न थालेपछि यसबाट उनीहरूलाई परिवार पाल्न केही सहज त भएको छ भने उपभोक्ताले समेत आफ्नै घर अगाडि हरियो र स्वच्छ तरकारी सहज रूपमा पाउन थालेका छन्। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको यो रिपोर्ट।
मोरङ कटरी तिनकी चन्दासा बिहानै ठेलामा हरियो तरकारी बोकेर अहिले विराटनगरका टोल तथा वडावडामा पुग्नुहुन्छ। हाट बजार लाग्न बन्द भएपछि पेसा परिवर्तन गरेर परिवारको जीविका चलाउन श्रीमानसँगै तरकारी बिक्री गर्न थालेको उहाँले बताउनुभयो।
भुखमरी लागेर बच्चाहरू त ठिकै भुकै बस्यो, सानो सानो नातिनीहरू छ भनेर अनि यो सब्जी बेचेर बच्चाहरूले पाल्दैछु। के बिक्री हुन्छ? सधैँ बिक्री हुँदैन नि, आज बिक्छ भने भोलि बिक्दैन, भोलि बिक्छ भने पर्सि बिक्दैन, कति कुहिएर जान्छ।
उहाँको 8 जनाको परिवार छ। घरमा बस्नुभन्दा 2 पैसा कमाउन यो पेसा अप्नाएको उहाँको श्रीमानको भनाइ छ।
छोराछोरीलाई भोक मार्नु हुँदैन, यस्तो संकट कालमा बेचेर 2 पैसा हुन्छ, त्यो छोराछोरीलाई पेट पाल्नु पर्यो, नगरिकन छोराछोरीले कसरी पाल्नु?
उहाँ मात्र होइन, लकडाउनका कारण मजदूरी गर्न नपाएकाहरू पेसा परिवर्तन गर्दै तरकारी बिक्री गर्न थालेका छन्। उद्योग कल कारखानामा काम गर्नेदेखि घर बनाउने र घरमा रंग लगाउने मजदूर समेत अहिले तरकारी बिक्री गर्ने पेसामा आबद्ध छन्। लकडाउन अघि विराटनगर 8 का युवराज राजवंशी घरको सेटरिङ गर्ने काम गर्नुहुन्थ्यो। काम रोकिएपछि तरकारी बिक्री पेसा नै परिवारको सहारा भएको उहाँको भनाइ छ। गाउँमा उत्पादित स्वच्छ तरकारी साइकल तथा ठेलामा बिहानै घर अगाडि आउन थालेपछि उपभोक्ताले समेत अहिले सहज रूपले हरियो साग सब्जी पाउन थालेका छन्।
राम्रो ताजा छ, सजिलो भएको छ अनि घर घरमा आउँछ यति धेरै यो हरियो छ ताजा छ घर घरै ल्याउँछ सबै तरकारी घर घरमै आउँछ
लकडाउन पछि तरकारी मात्र होइन खाना पकाउने ग्यास तथा दैनिक उपभोग्य वस्तु समेत सहज रूपले उपभोक्ताहरूले पाइरहेका छन् घर अगाडि सबै प्रकारका सामान सहज रूपले पाउन थालेपछि लकडाउन कार्यान्वयनमा समेत सहज भएको छ कुमोद अधिकारी रेडियो नेपाल विराटनगर
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष 2077-78 बजेट तर्जुमाको काम अघि बढ़ाएको छ राष्ट्रिय योजना आयोगले दिएको आगामी वर्षको बजेटको सिलिङ तथा प्रस्तावित कार्यक्रमहरूको औचित्यता र प्राथमिकता त्यसै गरी कोरोना संक्रमणका कारण उत्पन्न अवस्था लगायतका विषयहरूलाई ध्यानमा राखेर बजेट तर्जुमाको काम अगाडि बढ़ाइएको अर्थ मन्त्रालयले जनाएको छ बजेटको सिलिङ गर्दा र अहिलेको अवस्था फरक परेकाले आगामी बजेटको पुनः प्राथमिकीकरण गर्ने स्वास्थ्य क्षेत्र त्यसै गरी नागरिकको सुरक्षा रोजगारी अभिवृद्धि र कृषिको उत्पादकत्व वृद्धि जस्ता विषयलाई जोड़ दिएर आगामी आर्थिक वर्षको बजेट तर्जुमाको काम अगाडि बढ़ाइएको अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगानाले जानकारी दिनुभयो बाँकेमा आजदेखि कोरोना भाइरसको संक्रमण भए नभएको पत्ता लगाउन पीसीआर विधिबाट जाँच शुरू हुने भएको छ भेरी अञ्चल अस्पतालमा पीसीआर मेसिन जडान गरेर परीक्षणका लागि ल्याब तयार पारिएको मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर प्रकाश बहादुर शाहले जानकारी दिनुभयो यो सँगै अब बाँके र बर्दियाबाट संकलन गरिएका स्वाब परीक्षण सहज हुनेछ लगातारको प्रयासपछि हिजो साँझ मेसिन जडान गरेर सञ्चालनमा ल्याएको मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर प्रकाश बहादुर थापाले बताउनुभयो एक दिनमा 100 जनासम्मको नमूना परीक्षण गर्न सकिने अस्पतालले जनाएको छ ल्याब नहुँदा बाँकेबाट स्वाब परीक्षण गर्न काठमाडौँ र भैरहवा पठाउनुपर्ने बाध्यता रहेको थियो कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको प्रदेश नम्बर 2 विभिन्न 6 अस्पताललाई कोविड उपचार गर्ने अस्पतालका रूपमा स्तरोन्नति गर्न थालिएको छ प्रदेशको सामाजिक विकास मन्त्रालयले महोत्तरीको जलेश्वर अस्पताल त्यसै गरी पर्साको पोखरिया सप्तरीको भादह अस्पताल धनुषाको डुमरिया बाराको कलैया अस्पताल र जनकपुरको प्रादेशिक अस्पतालकै परिसरमा रहेको नर्सिङ कलेजमा कोविड अस्पताल बनाउन लागेको प्रदेश नम्बर 2 सामाजिक विकास मन्त्री नवल किशोर शाहले जानकारी दिनुभयो ती 6 सरकारी अस्पताललाई स्तरोन्नति गरी 50-50 शैयाको कोविड उपचार हुने अस्पताल बनाउन लागेको प्रदेश नम्बर 2 सरकारले जानकारी दिएको छ सुनसरीको हरिनगर गाउँपालिका घुस्की स्थित कबरत मस्जिदमा आश्रम गरेर बसिरहेका 6 विदेशीलाई क्वारेन्टाइनमा राखिएको छ जिल्ला प्रशासन कार्यालय सुनसरीले मस्जिद खाली गर्नका लागि निर्देशन जारी गरेपछि मस्जिदको क्वारेन्टाइनमा बस्दै आएका तिनीहरूलाई बीजी अस्पतालको क्वारेन्टाइनमा राखिएको नेपाल मुस्लिम संघ प्रदेश नम्बर 1 अध्यक्ष हाजी इसरायल मन्सुरीले जानकारी दिनुभयो उनीहरूलाई आवश्यक परीक्षणका लागि त्यहाँ राखिएको जनाइएको छ मस्जिदमा भारतको मुम्बई पटना इलाहाबाद लगायत विभिन्न स्थानबाट आएका मानिसहरू छन् भने 2 नेपाली नागरिक समेत रहेका छन् कोविड 19 संक्रमणलाई मध्यनजर गर्दै कपिलवस्तुका विभिन्न मस्जिद र मदरसाहरूको अनुगमन गरिएको छ मस्जिद र मदरसामा मुस्लिम जमाती लुकेर बसेको आशंकामा स्थानीय प्रशासनले हिजो अनुगमन गरेको हाम्रा समाचारदाताले जनाएका छन् झण्डै 1 जारी लकडाउनका कारण हिजो पर्सामा वितरण गर्न लागिएको राहत सामग्री लुटिएको छ पर्सागढ़ी नगरपालिकाको वडा नम्बर 6 विपन्न वर्गका लागि बाँड्न लैजाँदै गरिएको अवस्थामा राहत सामग्री बीच बाटोमै लुटिएको पालिकाको कार्यालयले जनाएको छ 6 वडा पुग्नु अघि नै बाटोमा राहत सामग्री बोकेको सवारी साधन रोकेर केही व्यक्तिले राहत सामग्री लुटेर लगेको रेलले घटनास्थलमा सशस्त्र र नेपाल प्रहरी परिचालन गरेर अगाडि अनुसन्धान बढ़ाइएको जनाइएको छ यसैबीच प्रहरीले दुर्व्यवहार गरेको भन्दै हिजो वीरगंजका औषधि पसलहरू बन्द गरिएको छ सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि घोषणा गरेको लकडाउन लम्बिँदै जाँदा दैनिक ज्याला गरेर बाँच्नेहरू समस्यामा परेका छन् दैनिक गिट्टी कुटेर जीवन निर्वाह गर्दै आएका मजदूरहरू साँझ बिहान हातमुख कसरी जोड्ने भन्ने चिन्तामा परेका छन् सुर्खेत वरिपरिका क्षेत्रमा स्थानीय सरकारहरूले राहत वितरण गरे पनि गिट्टी कुटेर दैनिक गुजारा गर्ने मजदूरहरूले कुनै सहयोग नपाएको गुनासो गरेका छन् उनीहरूले रोग भन्दा पनि भोकले पिरुलिरहेको दुखेसो गरेका छन् सुर्खेतबाट संवाददाता आकाश तारा बैकको यो रिपोर्ट
लकडाउनका कारण गिट्टी कुट्न नपाउँदा अहिले दैनिक छाक टार्न नसकेर समस्यामा परेको स्थानीय मनरूपा थापा मगर बताउनुहुन्छ
गेटदेखि कटेर बाहिर गयो भने पुलिसले लट्ठी लगाउँछ यतै बाहिर काम गर्न जान पाइए होइन बिहान दिनभर कमाएर बेलुका खाने मान्छे हामी त भोकभोकै भयो
वीरेन्द्र नगर स्थित महिला प्रशिक्षण केन्द्रको अगाडि गिट्टी कुटेर जीविकोपार्जन गर्दै आइरहनु भएका विष्णुबहादुर दमाईको 7 परिवार छ स्थानीय प्रशासनले लकडाउनको अवधिभर घर बाहिर ननिस्किन भनेपछि काम गर्न नपाउँदा रोग भन्दा पहिले भोगले नै मरिने डरले सताउन थालेको उहाँको भनाइ छ
400-500 रुपियाँ कमाएर छर्काउँदैथ्यौँ अहिले त यो कोरोना भनेर हेर्नुहोस् त्यही पनि अब कहीँबाट गेटबाटै बाहिर निस्किन दिया छैन यहाँ खाना नपाएरै मर्ने स्थिति भइसकेको छ
लकडाउनका कारण ज्याला मजदुरी गरी खाने यहाँका अधिकांश विपन्न परिवारलाई बिहान बेलुका छाक कसरी टार्ने भन्ने चिन्ताले पिरोरिरहेको हुन्छ लकडाउनले गिट्टी बेचेको पैसा समेत लिन नपाउँदा साँझ बिहान हातमुख जोड्न मुस्किल भइरहेको गिरिघाटकी हरिमाया नेपाली बताउनुहुन्छ
भोग भोगै बस्नु परेको छ. सरकारले काहीँ हेरेन के अरे हामीलाई. बो खोलाको तिरमा बसिएको छ. कहिले खाएर बसिन्छ, कहिले भोकै बसिन्छ, के गर्ने अब.
पटक पटक लकडाउनको अवधि लम्बिएपछि दैनिक ज्यालादारी मजदुरी गरेर घर व्यवहार चलाउने वर्गलाई कोरोनाको त्रास भन्दा साँझ बिहानको हातमुख कसरी जोड्ने भन्ने पिरले सताउन थालेको छ. रोग भन्दा पहिले भोगले सताएका यस्ता बस्तीमा सम्बन्धित पक्षको ध्यान पुग्न आवश्यक देखिन्छ. आकाश तारा बोयक, रेडियो नेपाल सुर्खेत.
स्थानीय वायुको प्रभावका साथै पश्चिमी वायुको प्रभावका कारण भोलिसम्म मौसम बदली गराउनुका साथै देशका कतिपय भूभागमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. महाशाखाले भोलि साँझसम्म नै पश्चिमी वायुको प्रभाव अझै सक्रिय देखिने भन्दै सतर्कता अपनाउन आम सर्वसाधारणमा आग्रह गरेको छ. देशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित वर्षा हुन सक्ने देखिएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो. रातिको समयमा पनि देशको पूर्वी भूभागमा सामान्य बदली र मध्य तथा पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ. देशको पूर्वी भेग तथा मध्य र पश्चिमी पहाड़ी भागका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ. भोलि पनि पहाड़ी भूभागमा आंशिकदेखि सामान्य बदली रही तराईका भेगमा आंशिक बदली हुनेछ. हिजो राति आएको हावाहुरीसँगै असिना पानी परेका कारण बारा, पर्सा, रौतहट लगायत मध्य तराईको विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ. त्यस क्षेत्रमा कृषि उत्पादनका साथै अन्य विभिन्न क्षेत्रमा भएको क्षतिका कारण करोड़ौं घाटा भएको छ. हावाहुरी र असिना पानीले अन्नबाली, फलफूल, खेती नष्ट हुनुका साथै ग्रामीण क्षेत्रमा रहेका दर्जनौं घरहरूको छानो उडाउनुका साथै भत्काएर ठूलो क्षति पुर्याएको प्रहरीले जनाएको छ. त्यसक्रममा चारजना प्रहरी र केही सर्वसाधारण घाइते पनि भएका छन्. सप्तरीको राजविराजमा सञ्चालित तीनवटा सहित जिल्लाका विभिन्न 13 क्वारेन्टाइन पूर्णतया खाली भएको छ. मुलुकभरि लकडाउनका कारण भारत र अन्य मुलुकबाट आउने क्रम रोकिएको र क्वारेन्टाइनमा 14 दिनको निगरानी अवधि पूरा गरी मानिसहरू घर फर्किएकाले क्वारेन्टाइनहरू खाली भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ. राजविराज नगरपालिका 2 स्थित साई कृष्ण कलेज एण्ड हस्पिटलमा बाँकी रहेका 3 वड़ा नम्बर 4 स्थित इस्लाम मियाको घरमा रहेका 8 र वड़ा नम्बर 9 मलेट स्थित मस्जिदबाट 23 घर पठाइएपछि अब राजविराजका सबै क्वारेन्टाइनहरू खाली भएका छन्. नेपाल आयल निगमको थानकोट स्थित डिपोबाट वसुन्धरामा रहेको महालक्ष्मी फ्यूल सेन्टरले खरिद गरेको पेट्रोलमा पानी मिसाएको घटनामा चालक संलग्न भएको खुलेको प्रहरीले जनाएको छ. शुक्रबार महालक्ष्मी फ्यूल सेन्टरको पेट्रोल पम्पमा पानी मिसाइएको भेटिएको थियो. ना 4X3156 नम्बरको ट्याङ्करका चालकले नै पानी मिसाएको पुष्टि भएको नेपाल आयल निगमले जानकारी दिएको छ. वसुन्धरा मान प्रतिष्ठानले 75,000 रूपियाँ सहितको यस वर्षको वसुन्धरा श्री पुरस्कार वरिष्ठ साहित्यकार डाक्टर ध्रुवचन्द्र गौतमलाई प्रदान गर्ने भएको छ. हिजो बसेको प्रतिष्ठानको बैठकले उत्कृष्ट आधुनिक कथा, उपन्यास र नाटकको सिर्जनाद्वारा नेपाली साहित्यलाई समृद्ध र समुन्नत बनाउन योगदान गर्नुभएका डाक्टर गौतमलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानका कुलपति डाक्टर डुबसु छेत्रीले जानकारी दिनुभयो. यस्तै वरिष्ठ साहित्यकार सर्वभक्तलाई 2077 सालको मानश्री पुरस्कार प्रदान गर्ने निर्णय समेत बैठकले गरेको छ. पुरस्कारका साथमा नगद 50,000 र सम्मान पत्र रहेको प्रतिष्ठानले जनाएको छ. केही अन्तर्राष्ट्रिय प्रसंग. कोरोना भाइरस महामारी चीनले जानाजान फैलाएको पाइए चीनले त्यसको ठूलो मूल्य चुकाउनुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिनुभएको छ. कोरोना भाइरसबारे दैनिक प्रेस ब्रिफिङमा बोल्नुहुँदै राष्ट्रपति ट्रम्पले कोरोना भाइरस चीनबाट बाहिर फैलनु रहस्यमय हुन सक्ने संकेत गर्नुभयो. उहाँले चीनबाट जानाजान रोग संक्रमण फैलिएको भए चीनले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी पनि दिनुभयो. गल्तीवश चीनबाट कोरोना भाइरस नियन्त्रण बाहिर गएको हो या चीनले जानाजान यस्तो गरेको हो भन्नेबारे अमेरिकी सरकारले खोजी गरिरहेको राष्ट्रपति ट्रम्पले बताउनुभयो. कोरोना भाइरस महामारीका कारण जापानको चिकित्सा प्रणाली धराशयी हुन सक्ने भन्दै जापानका चिकित्सकहरूले चेतावनी दिएका छन्। कोरोना भाइरस संक्रमित बिरामीका कारण अस्पतालमा थप बोझ थपिएको र जटिल स्वास्थ्य अवस्था भएका बिरामीले आकस्मिक कक्षमा उपचार नपाउने अवस्था हुन सक्ने भन्दै उनीहरूले यस्तो चेतावनी दिएका हुन्। जापानका चिकित्सकहरूले कोरोना संक्रमितको उपचारका लागि व्यक्तिगत सुरक्षा उपकरण पीपीई को अभाव रहेको भन्दै कोरोना भाइरस विरूद्ध लड्न जापान तयार भइ नसकेको गुनासो पनि गरेका छन्। कोरोना भाइरसका कारण जापानमा अहिले देशव्यापी संकटकालको घोषणा गरिएको छ। जापानमा हालसम्म 10,000 भन्दा बढ़ी कोरोना संक्रमित भेटिएका छन् भने 200 भन्दा बढ़ीले ज्यान गुमाएका छन्। कोरोना भाइरसको महामारीले देश संकटमा रहेको भन्दै बेलायती महारानी एलिजाबेथ द्वितीयले आफ्नो 94 वार्षिक उत्सव जन्मोत्सव नमनाउने घोषणा गर्नुभएको छ। 68 वर्ष लामो शासनकालमा महारानी एलिजाबेथले पहिलो पटक आफ्नो जन्मदिनमा तोप सलामी रद्द गर्नुभएको बेलायती संचार माध्यम बीबीसीले जनाएको छ। बेलायतमा हालसम्म 14,607 जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् भने झण्डै 1,10,000 भन्दा बढ़ी मानिस संक्रमित भएका छन्। भारतको रक्षा मन्त्रालयले मुम्बईको एउटा जलसेनाको आधार क्षेत्रमा 21 जलसेनालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको छ। त्यस क्षेत्रका त्यस क्षेत्रमा एक महिना अघि एकजना जलसेनामा कोरोना संक्रमण पुष्टि भएको थियो। दक्षिण कोरियाले झण्डै दुई महिनापछि हिजो एकै दिन सबैभन्दा कम 18 जनामा कोरोना भाइरस संक्रमण भेटिएको जनाएको छ। दक्षिण कोरियामा कोरोना संक्रमण दर कम भएसँगै सामाजिक दूरीका नियमहरू र आर्थिक क्रियाकलापहरू क्रमशः खुकुलो पार्ने सम्बन्धमा छलफल भइरहेको छ। दक्षिण कोरियामा हालसँग 10,653 जनामा कोरोना संक्रमण भेटिएको छ भने 232 जनाले ज्यान गुमाएका छन्। संक्रमित मध्ये 7,937 जना निको भएर घर फर्किएको दक्षिण कोरियाको सरकारले जनाएको छ। नाइजेरियाका राष्ट्रपति महमूद बुहारीका चीफ अफ स्टाफ अब्बा क्यारीको कोरोना भाइरसका कारण मृत्यु भएको छ। क्यारी नाइजेरियाका तेस्रो शक्तिशाली व्यक्तिका रूपमा चिनिन्थे। नाइजेरियामा कोरोना भाइरस संक्रमितको संख्या 493 पुग्दा 17 जनाले ज्यान गुमाएका छन्। यसैबीच विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या 1,60,542 पुगेको छ। त्यसै गरी संक्रमितको संख्या 23,29,000 नागेको छ। विश्वभर 5,95,000 मानिस उपचारपछि निको भई घर फर्किएका छन्। कोरोना भाइरसको केन्द्रबिन्दु बनेको अमेरिकामा 8,974 जनाले संक्रमणबाट यसलाई फेरि सुन्नुहोस् कोरोना संक्रमणको केन्द्रबिन्दु बनेको अमेरिकामा 38,974 जनाले संक्रमणबाट ज्यान गुमाएका छन् भने संक्रमितको संख्या 7,37,000 नागेको छ। इटलीमा 23,227 जना, त्यसै गरी स्पेनमा 20,639 जना र फ्रान्समा 19,303 जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्। छिमेकी मुलुक भारतमा 521 जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ भने 15,722 जना संक्रमित भएका छन्। अब मौसम। आज देशको पहाड़ी भागमा सामान्यदेखि आंशिक बदली भई बाँकी भागमा आंशिक बदली हुने र अपरान्ह तथा साँझतिर पहाड़ी र तराईका विभिन्न भागहरूमा हावाहुरी चट्याङसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 28.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 12.2 डिग्री सेल्सियस, वर्षा 1.6 मिलिमिटर, सापेक्षिक आर्द्रता 94%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। आज काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:35 भयो भने सूर्यास्त भरि साँझ 6:31 हुनेछ। यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। कोरोना भाइरस संक्रमणको विशेष परिस्थितिमा मानवीय मूल्य र जीवन रक्षालाई सरकारले पहिलो प्राथमिकतामा राखेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। नेपालले बेलैमा आवश्यक सतर्कता अपनाएकाले महामारीले विशाल रूप लिन नसक्ने प्रधानमन्त्रीको विश्वास। नेपालमा कोरोना संक्रमित दुईजना उपचारपछि निको भई घर फिर्ता, प्रधानमन्त्रीद्वारा संक्रमितलाई निको बनाएर घर फर्काउने चिकित्सकहरूको प्रशंसा। थप एकजनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या 31 पुगेको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। राजधानी लगायतका विभिन्न शहरमा समस्या भएपछि पैदलै हिँडेर घर फर्किरहेका नागरिकलाई गाउँ पुग्ने प्रबन्ध मिलाउन सरकारसँग नेपाली कांग्रेसको आग्रह। जानाजान कोरोना भाइरस फैलाएको पुष्टि भए चीनले ठूलो मूल्य चुकाउनुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी र विश्वमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या 1,60,000 नाग्यो। बिहान 7 बजेको समाचार सकियो। हवस्त, नमस्कार।